नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति न्यौपाने।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक, बागमती प्रदेश कार्यालय र शक्ति एफएम 103.4 मेगाहर्जले संयुक्त रूपमा तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org र www.shaktikhabar.com लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
यो साताको कार्यक्रम हामीले भौतिक रूपमा विद्यालय खुल्दा बालबालिकामा संक्रमणको जोखिम, विद्यालय आफैले गरेका जोखिम न्यूनीकरणको तयारी लगायत विषयलाई समेटेर तयार पारेका छौँ।
आजको कार्यक्रममा विद्यालयहरू सञ्चालन हुँदा बालबालिकाहरूलाई संक्रमणको जोखिम कतिको छ भन्ने विषयमा हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर हरि खड्कासँग गरिएको कुराकानी।
यसै गरी सिन्धुलीको सिद्धबाबा मावि पानी ट्याङ्कीका प्रधान अध्यापक टोम प्रसाद काफ्लेसँग गरिएको संवाद।
जोर कक्षाका विद्यार्थीहरू जोरबार स्कुल आउने गरी, बिजोर कक्षाका विद्यार्थीहरू बिजोरबार स्कुल आउने गरी र हामीले मेन्टेन गरेका छौँ।
र विद्यालय खोल्ने तयारीमा रहेको आधुनिक माध्यमिक विद्यालय हेटौँडाका प्रधान अध्यापक वीरवंश बैठासँगको कुराकानी प्रस्तुत गर्नेछौँ।
कुनै पनि बहानामा महिलामाथि हुने वा गरिने हिंसा अपराध हो।
महिलामाथि विभिन्न नाममा हुने हिंसा विरुद्ध खबरदारी गरौँ।
महिलामाथि भएका हिंसा विरुद्ध आवाज उठाउँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रम सुरु गरौँ विद्यालय सञ्चालन सम्बन्धी प्रसङ्गबाट। जिल्ला COVID-19 सङ्कट व्यवस्थापन केन्द्रले संक्रमणको अवस्था हेरी विद्यालय खोल्न सक्ने अधिकार स्थानीय पालिकालाई दिएपछि विद्यालयहरू खुल्ने तयारीमा छन्। कतिपय जिल्लाका विद्यालयहरू खुलिसकेका छन् भने कतिपय जिल्लाका विद्यालयहरू भने खुल्ने तयारीमा छन्। सिन्धुलीमा गत आइतबारबाट विद्यालयहरू भौतिक रूपमा सञ्चालनमा आएका छन्। यता मकवानपुरमा भने आगामी आइतबारबाट विद्यालय खोल्ने तयारी भएको छ।
विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन हुँदा बालबालिकाहरूमा संक्रमणको जोखिम कतिको छ, कसरी सावधानी अप्नाउने, विद्यालय र अभिभावकको भूमिका कस्तो हुनुपर्छ, यसै सन्दर्भमा हेटौँडा अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर हरि खड्कासँग कुराकानी गरेका छौँ।
लामो समयदेखि बन्द भएका विद्यालयहरू बिस्तारै खुल्न थालेका छन्। भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुँदै गर्दा बालबालिकाहरूमा कोरोना संक्रमणको जोखिम कतिको छ?
अहिले तेस्रो लहर सुरुवात सँगसँगै बालबालिकामा अहिले कोरोनाहरू देखिरहेका छन्, बालबालिकाहरूलाई प्रभावित पारेका छन्। यद्यपि अब धेरै कडा प्रकृतिका चाहिँ देखेका छैनन्, तर भन्नै गरेर राख्न पर्ने केही प्रतिशतहरू छन् भने धेरै यसोलाई हामीले घरमै नै राखेर पोजिटिभ आए पनि घरमा हेल्प गरिरहेका छौँ। अब स्कुल खोले सँगसँगै अब यो संक्रमण दर बढ्ने सम्भावना हुन्छ। किन हुन्छ भने कुन अर्थले हुन्छ भने स्कुलमा भइसकेपछि उनीहरूको ग्यादरिङ बढ्छ, उनीहरू सँगै खेल्छन्, सँगै एकदम क्लोज कन्ट्याक्टमा एकदम नजिकमा बसेर गफ गर्छन्, कुराकानी गर्छन्, पढ्छन्। र अब ठुल्ठुला बालबालिकाले त उनीहरूले सुरक्षाका मापदण्ड अपनाउला भन्दाखेरि साना बालबालिकाले अब त्यो भनेअनुसार सबै मापदण्ड नअपनाउन सक्छन्। त्यही हिसाबले चाहिँ नि अलिकता चाहिँ रिस्क बढी छ। बालबालिकाहरूमा फेरि कस्तो हुन्छ भने सिजनल फ्लूहरू बढी हुन्छ, रुवाहरू बढी लाग्छ, रुवा लाएपछि अब हाच्छिउ आउने, खोक्ने क्रम बढ्छ। अनि बालबालिकाहरू एउटा कोठामा बस्दाखेरि मान्छेले हाच्छु गर्दै एक दुई मिटर पर त गइहाल्छ भनेपछि कुनै एकजना बालबालिका सफर गरे पनि धेरै बालबालिकाहरूलाई चाहिँ हुन्छन्। हाम्रो हामीले हाम्रो अनुभवमा पनि जस्तो स्कुल खुल्नुभन्दा अगाडि चाहिँ नि बालबालिकाहरू कमै बिरामी भएको देख्छौँ। हाम्रो क्लिनिकहरूमा अस्पतालहरूमा नि कमै आएको देख्छौँ, बालबालिकाहरू त्यति बिरामी भएको देख्दैनौँ। यो हाम्रो अनुभव पनि हो यो एक वर्षको। तर स्कुल वाच खुलेपछि बालबालिका बिरामी धेरै आउँछन् हस्पिटलमा पनि क्लिनिकमा पनि। यो अर्थले के भन्छ भने बालबालिकाहरू क्लोज कन्ट्याक्टमा नजिकमा बसेपछि र उनीहरूले अब धेरै किसिमको सुरक्षाको मापदण्ड अपनाउनु जान्दैनन्, र बालबालिकामा रुवाहरूको टोको बढी हुनाले एकजना रुवाहरू लाग्यो भने अरूलाई सर्न सक्छ, एकजनालाई कोरोना लाग्यो भने अरूलाई सर्न सक्छ। त्यो हिसाबले पनि अलि रिस्क छ। र अर्को तर्क भनेको चाहिँ अब घरमा गार्जेनहरूले किसिमले भ्याक्सिन लगाइसके, अब ठुल्ठुला उनीहरूको प्यारेन्ट्सहरू लगाइसके र उनीहरूलाई एक्चुली कोरोना भइ पनि सकेको हुनसक्छ। त्यो हिसाबले उनीहरू चाहिँ अब अलिकति पाएको
व्यक्तिको शरीरमा रोग सहन सक्ने क्षमता बढेको छ। बाल बालिकामा अब धेरै संक्रमण पहिला नफैलिएको हुनाले उनीहरूको इम्युनिटी पनि डेभलप भएको छैन। अरू कुरो चाहिँ नि खोप पनि बाल बालिकामा अहिले 18 वर्षभन्दा तलको बाल बालिकामा खोप उपयोग गरिएको छैन, त्यहाँ आएको छैन अहिले प्र्याक्टिसमा। त्यही हिसाबले पनि उनीहरू चाहिँ नि उनीहरूको इम्युनिटी उनीहरूको रोग सहन सक्ने क्षमता कम पनि हुने र खोप पनि नभएको र झन् अब अहिले स्कुल खोलेपछि उनीहरू अब खेल्दा पढ्दा हिँड्दा अब गाडीमा जान पर्यो, गाडी अब दुई चारजना मात्रै गाडीले बोकेर लाने कुरा भएन, गाडीमा पनि जाँदाखेरि कन्जेस्टेडै हुन्छ, त्यो मापदण्ड पुगेन। अनि स्कुलमा बस्दा पनि अब 40 जनालाई बनाएको स्कुलले अब त्यहाँ अब 2 मिटरको डिस्टेन्समा राख्न पनि त्यो मापदण्ड नपुग्ला, अब सधैँ अब स्कुलले त्यो व्यवस्थापन गर्न नसक्ला, चोरमा राखेर पढाउने कुरा पनि हुँदैन। अलिकति बाल बालिकाहरू अलि यो कोरोनाको जोखिम नै पर्छन्।
अब हो यही अवस्थामा चाहिँ अब विद्यालय पनि खोल्नु पर्ने आवश्यकता पनि छ, संक्रमण हुन्छ भने डर पनि छ। घर विद्यालय गर्ने बाल बालिकाहरूलाई संक्रमणबाट साँच्चै जोगाउनका लागि के कस्ता उपाय अप्नाउन सकिन्छ होला तत्कालको अवस्थामा, जस्तो कि यसमा अभिभावक र विद्यालय आफैको भूमिका कस्तो हुनुपर्छ?
अब यस्तो गर्नु पर्ने हुन्छ, अब सबै चाहिँ भर्चुअल क्लास पढाएर पनि साध्य हुँदैन, इफेक्टिभ पढाइ पनि हुँदैन। दोस्रो कुरो अब सबैको पहुँचमा त्यो छँदा पनि छैन, त्यस हिसाबले पनि हामीले चाहिँ नि अब विद्यालयमै गएर पढ्नुपर्ने बाध्यता छ, किनभने धेरै अब कोर्स अब त्यसले गर्दा समयको ल्याग भयो भने क्लासै अब 1 वर्ष 2 वर्ष ढिलो भयो भने राम्रो पनि हुँदैन एकाडेमिक सेसन। अब हामीले अब यसमा चाहिँ अब मापदण्ड एकदम स्ट्रिक्टली अप्नाएर अनि विद्यालय खोल्न सकिन्छ। त्यसमा चाहिँ अब के गर्न सकिन्छ भने जस्तो अब 40 जना बस्ने ठाउँमा 20 जना मात्रै पढाउनु पर्यो, 2 सिफ्ट गर्नु पर्यो, सिफ्ट चेन्ज गर्नु पर्यो, किनभने त्यही 40 जनालाई बनाएको कोठामा 40 जनै राख्यो भने त सुरक्षाको मापदण्ड पुग्दैन, त्यहाँ डिस्टान्स पुग्दैन, अनि उनीहरूले त्यो गर्न सक्दैन। त्यसले गर्दाखेरि चाहिँ बुढो अब खर्चिलो त होला, तर त्यसमा गार्जियन प्यारेन्ट्सले अब स्कुलले व्यवस्थापन गर्नुपर्ने हुन्छ, कि 2 सिफ्टमा पढाउनु पर्यो, नभए बिहान 1 सिफ्ट बेलुका 1 सिफ्ट गरेर। त्यसले गर्दाखेरि अब कोठाहरू चाहिँ एउटा भौतिक दूरी कायम गर्न आइपुग्छ कि भन्ने एउटा सम्भावना त्यो हो। दोस्रो कुरो स्कुलमा अब सबै सुरक्षाका मापदण्डहरू जनसुरक्षाका मापदण्डहरू अप्नाउनु पर्यो। अब त्यसमा चाहिँ अब उनीहरूले अब ह्यान्ड सेनिटाइजरदेखि ह्यान्ड वासदेखि लिएर मास्क प्रयोग गर्ने, मास्क उचित किसिमले मास्क प्रयोग गर्ने, अब अर्को चाहिँ अब हामीले टाउकोमा उसको मुख अनुहार छोड्नको लागि भाइजरहरू प्रयोग गर्ने, प्रोटेक्टिभ त्यो आँखामा लगाउने गगल्सहरू प्रयोग गर्ने गर्नुपर्ने हुन्छ। र कुनै पनि बिरामी दुईवटा चिकित्सा बिरामी भयो भने त्यसलाई तुरन्तै आइसोलेट गरेर राख्न पर्यो, उसलाई उपचार गर्न पर्यो, रुवाखोकी लागेको छ भने त्यसलाई उसले व्यवस्थापन गर्न पर्यो, उसको म्यानेज गर्न पर्यो, त्यो गर्न सकिन्छ। र अनि अब र हामीले सबै सरकारवालाहरूले चाहिँ अब जति सक्दो चाँडो चाहिँ भ्याक्सिन चाहिँ अब मगाएर बच्चा बालबालिकाहरू हामी भ्याक्सिन लगाउनुपर्छ भन्ने कुराहरू अब गएर त्यो चाहिँ अलिक प्रेसर दिनुपर्ने हुन्छ। अब केही नै हुन् अब सबै स्कुल नखुलेर पनि सम्भव भएन, अब अरू कुरो चाहिँ अब सबै डराएर नि भएन। अब यो त अहिले कोरोना त अब यसले अब यो कहिले आउँछ कहिले जान्छ भन्ने ठेगा नै छैन, त्यही गर्दा हामीले सुरक्षाका मापदण्ड जनसुरक्षाका सिद्धान्तहरूलाई अप्नाएर र जतिसम्म चाहिँ स्कुलले एउटा अब डिस्टान्स मेन्टेन गर्नको लागि चाहिँ नि अब 2 सिफ्ट 3 सिफ्टमा पढाएर हुन्छ कि र अरू सुरक्षाको मापदण्ड अप्नाएर हुन्छ त्यो चाहिँ अब स्कुल खोल्नुपर्ने हुन्छ। किनकि भर्चुअल पढाइले नै फाइदा त भइरहेछ, तर भर्चुअल क्लासहरू अब सबैको पहुँचमा छैन, अब सहर बजारमा होला तर गाउँमा अब त्यो भर्चुअल क्लासको सबैमा पहुँच नभएनले अब त्यो चाहिँ अब त्यसरी नै म्यानेज गर्दाखेरि उचित हुन्छ जस्तो लाग्छ मलाई।
यसैगरी सिन्धुलीको कमलामाई नगरपालिकामा पनि गत आइतबारबाट विद्यालयहरू सञ्चालन भएका छन्। लामो समयदेखि घरमा बसेका बाल बालिकाहरू विद्यालय जान उत्साहित देखिएको बताउनुहुन्छ सिद्धबाबा मावि पानी ट्याङ्कीका प्रधान अध्यापक टोम प्रसाद काफले। उहाँका अनुसार जोर विचोर प्रणाली मार्फत कक्षाहरू सञ्चालन भइरहेको छ। यसैगरी विद्यालयमा स्वास्थ्य युनिट निर्माण गरिएको प्रधान अध्यापक काफलेको भनाइ छ। उहाँसँगको पूरा कुराकानी अबको प्रस्तुतिमा।
भौतिक रूपमै कक्षा सञ्चालन हुनुभन्दा अगाडि नै अनलाइन कक्षा र केही होमवर्क प्याकेजका कुराहरू हामीले लगातार लग्यौँ र अहिले नेपाल सरकारले र त्यसमा पनि जिल्ला प्रशासन कार्यालयको चाहिँ निर्णय अनुसार डिएमसिसीको निर्णय अनुसार चाहिँ नगरपालिका अथवा गाउँपालिकाहरूले हाम्रो नगरपालिकाले हामीलाई चाहिँ अब भौतिक रूपमै विद्यालयहरू चाहिँ विद्यार्थीहरू ल्याएर विद्यालय खोल्न सकिने भन्ने कुरा गरिसके पछाडि हामी चाहिँ पूर्व तयारीमा जुट्यौँ र त्यसो गर्दाखेरि हाम्रा विद्यालयका भौतिक चाहिँ चिजबिजहरूको चाहिँ सेनिटाइजेसन गर्ने कुरा, त्यसपछि गएर विद्यार्थीहरूलाई भोलि भित्राउँदाखेरि चाहिँ हुन सक्ने सम्भावित जोखिमका कुरा, स्वास्थ्य सावधानी र सतर्कता अप्नाउने विषयका कुरालाई जोडेर हाम्रो एउटा स्वास्थ्य युनिट पनि आफ्नै स्कुलमा भएको हुनाले स्वास्थ्य युनिटलाई पनि तयार राख्यौँ। विद्यार्थीका अभिभावकसँग पनि सम्पर्क गरेर चाहिँ यो यो कुराहरू गरेर पठाउनुहोस् घरमा भनेर स्वास्थ्य सतर्कता अप्नाउने कुराहरू पनि उहाँहरूलाई पनि भन्यौँ। र हामी शिक्षकहरूले पनि विद्यार्थीसँग त्यस्ता प्रकारका कुनै शङ्कास्पद बिरामी भएका अथवा कुनै त्यस्तो खालको रहेछन् भने यिनीहरूलाई पनि काउन्सिलिङ गर्दै घरमै बसेर चाहिँ नि अध्ययन अध्यापनमा संलग्न हुन र केही समस्या परे शिक्षकहरूसँग चाहिँ सम्पर्क गरेर आफूले सेवा लिनलाई हामीले अनुरोध गर्यौँ। त्यसैले अब विद्यालयले जोखिम उत्पन्न गराउने कुरालाई चाहिँ हामीले सकेसम्म न्यूनीकृत गरेका छौँ, न्यूनीकरण गरेका छौँ। अब समुदायबाटै आएका बच्चाहरू चाहिँ भएका समस्याहरू छन् भने त्यसका लागि चाहिँ हामीले जाँच गर्छौँ बच्चाहरूको, त्यसमा ज्वरोको जाँच गर्छौँ र अरू स्वास्थ्य जाँच गर्छौँ। हाम्रो एउटा स्वास्थ्यको युनिट छ र त्यसमा एउटा सिएमए गरेको एकजना हामीसँग चाहिँ सिस्टर हुनुहुन्छ, उहाँले पनि हेर्नुहुन्छ र हामीले पनि हेर्दै अलिक सतर्कतापूर्वक नै ती कामहरू गरेर अगाडि बढेका छौँ।
अब विद्यालय चाहिँ कति समय खुल्छ, सिफ्ट वाइज हो कि अथवा कसरी सञ्चालन हुन्छ?
ए अहिले चाहिँ हामीले दुईटा कुरा गर्यौँ, एउटा जोर कक्षाहरू, जोर कक्षा भन्नाले 2, 4, 6, 8, 10, 12 हाम्रो 12 कक्षासम्म चलेको विद्यालय हो र बिजोर कक्षाहरू भन्नाले अब चाहिँ 1, 3, 5, 7, 9, 11 जोर कक्षाका विद्यार्थीहरू जोरबार स्कुल आउने गरी, बिजोर कक्षाका विद्यार्थीहरू बिजोरबार स्कुल आउने गरी र एउटा कक्षामा 20 भन्दा बढी विद्यार्थीहरू नराख्ने गरी त्यो चाहिँ भौतिक एउटा दूरी कायम गर्ने गरी हामीले मेन्टेन गरेका छौँ र सामान्यतया एउटा कक्षाका 2-3 सेक्सनहरू चलाएर हामीले गएका छौँ। अहिले
विद्यालयमा विद्यार्थीहरूको उपस्थिति चाहिँ कस्तो छ?
विद्यार्थी चाहिँ नि मलाई के लाग्यो यो दोस्रो लकडाउन पछाडि विद्यालय आउँदाखेरि भन्दाखेरि कति बेला विद्यालय पुग्ने भन्ने खालको एकदमै भित्रदेखिको त्यो चाहना क्या उत्कट अभिलाषा सब साथभित्र पछि देखिन्छ क्या। जस्तो फर्स्ट डे हामीले स्कुल खोल्दैखेरि एकदमै न्यून विद्यार्थी आउलान् भन्ने हाम्रो परिकल्पना थियो होइन। त्यसो त्यो दिन हेर्दाखेरि त करिब करिब 75% विद्यार्थी हाम्रो विद्यालय उपस्थित भए। त्यसबाट के बुझियो, शिक्षा क्षेत्रमा देखिएका यी सबै समस्याहरूलाई अब न्यूनीकृत गर्ने कुरा त अब अरू केही भएन भन्नाले भौतिक कक्षाकै चाहिँ उपस्थितिका साथ शिक्षण सिकाइ क्रियाकलाप नगरिकन नहुने भन्ने खालको बुझाइ अभिभावकलाई पनि भएछ र अभिभावकले पनि अलिकति बढी शिक्षामा चाहिँ अब हामी अलिक सचेततापूर्वक लागेन भने नहुने भएछ भन्ने कुराकै आधारमा चाहिँ विद्यार्थीलाई तुरन्त चाहिँ स्कुल पठाउनु भयो क्या। त्यस अर्थमा मैले के बुझेँ भन्दाखेरि हतारो चाहिँ विद्यार्थीलाई पनि रहेछ होइन, त्योभन्दा बढी हतारो चाहिँ अभिभावकलाई पनि रहेछ।
यता मकवानपुरको हेटौँडा लगायतका अन्य स्थानीय तहहरूमा पनि विद्यालय सञ्चालनको तयारी भएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड लगायतका विषयमा विद्यालयले के कस्ता तयारी गरेको छ त? आधुनिक माध्यमिक विद्यालय मकवानपुरका प्रधान अध्यापक वीरवंश बैठासँग गरिएको यो कुराकानी।
सबभन्दा पहिला गेटमा प्रवेश गर्ने बेलामा हामी कहाँ तापक्रममा चाहिँ 3 थर्मोमिटर छ होइन, हामी 3 लाइनमा त्यो बेला गर्छौँ गेटमा। कक्षा कोठामा हामी सेनिटाइज गरेर गराउँछौँ र विभिन्न ठाउँमा हामीले पानी र साबुनको राख्छौँ, व्यवस्थापन गर्छौँ साबुन र पानी। यसको साथसाथै प्रत्येक कोठामा 15-16 बेन्च हाम्रो, एउटा बेन्चमा 2 हामी राख्छौँ, 2 बढी राख्दैनौँ, 2 राख्छौँ, टिकी राख्ने गर्दैनौँ। 4 लगातार हामी पठाउँछौँ, कुनै विद्यार्थीले इमर्जेन्सी चाहिँ शौचालय जानु हामी ध्यान दिन्छौँ। टिफिन नगरेपछि म चाहिँ यताउता जान पाउँदैन, खाजा व्यवस्थापन घरबाटै ल्याउन हामी बनाएको छौँ। र हाम्रो अफलाइन क्लासको साथसाथै अनलाइन क्लास पनि यथावत चलिरहन्छ, किनकि हामी सबै विद्यार्थीलाई सधैँ बोलाउन नसक्ने अवस्था भएको हुनाले हामी केही विद्यार्थीहरूलाई जुन स्कुलमा आएको हुन्छ स्कुलमा पर्छन्, अफलाइनमा जो आएको हुँदैन उसको अनलाइन क्लास पनि चल्छ, हाम्रो टिचरहरू अनलाइन पनि पढाउनुहुन्छ। फेरि अनलाइनवाला बाँकीमा अफलाइनमा आउँछ र अफलाइन पनि सकेको उनीहरू अनलाइनमा जान्छ। त्यसरी हामी विभिन्न वर्गमा बाँडेर विभिन्न स्कुलमा बाँडेर अनलाइन अफलाइन क्लास चलाउँछ। साथै अब टेलिभिजनमा पनि यो पनि माउन्टेन टेलिभिजनमा चलिरहेको छ, त्यो पनि थाहा चलिरहन्छ।
यिनै सामग्रीसँगै आजको हाम्रो निर्धारित समय सकिनै लागेको छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ।
हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई bagmati@insec.org.ndmा पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ।
हवस् त, यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति न्यौपानेलाई बिदा दिनुहोस्। नमस्कार।